का नाम है, तो दुनिया में 700 जुबानें हैं जिनमें कोई न कोई खुदा का नाम है। तो दुनिया की जुबान ऐसी नहीं जिसमें खुदा का नाम ना। अब देखना यह है कि अल्लाह में और बाकी सारे नामों में क्या फर्क है, या क्या उनके अंदर खूबी नजर आती है। तो उस मुकाबले में ऐसा मालूम होता है कि एक शख्स ने एक साइन बोर्ड के ऊपर कुछ लकीरें खींच और कहा कि बगैर मिटाने के इनको कोई छोटा करके दिखा। तो बगैर मिटाने के तो छोटा नहीं हो सकता, जब तक छोटी बड़ी ना हो। तो एक आदमी ने, अकलमंद आदमी ने, कंपास लेकर दरमियान के खत पर रखकर एक दायरा उनके लिए खींच दिया। उन्होंने कहा देख लो सब आपकी जितनी लाइनें थी सब छोटी हो गई। तो इसी तरह से दुनिया के अंदर जितने 700 जुबानें हैं उन तमाम जुबानों के अंदर कोई न कोई खुदा का नाम है। तो अल्लाह ऐसा एक नाम है कि जो गोया सारे नामों को अपने अंदर ले लेते हैं। उसकी वजह यह है कि हर एक नाम जो दूसरी जुबान में मौजूद है वो एक खास सिफाती नाम है। नाम दो तरह के होते हैं, एक जाती नाम होता है, एक सिफाती नाम होता है। प्रॉपर नेम एंड एट्रीब्यूट्स के इनको कहा जाता है। तो देखना यह है कि प्रॉपर नेम वो होता है जिसके अंदर सारी एट्रीब्यूट्स आ जाते हैं। तो वो एट्रीब्यूट्स जो हैं वो देखनी है। अल्लाह का नाम जो है तो इसमें सारी एट्रीब्यूट्स इसलिए आ जाती हैं कि इसके मानी है कंप्राइजिंग ऑल द एट्रीब्यूट्स ऑफ परफेक्शन। इसके अंदर तमाम सिफात जो हैं वो आ जाती हैं। तो दो बातें इसमें दाग होती हैं, एक जिसके अंदर सारी सिफात ही सिफात हो उसमें बदी की नफी हो जाती है, तो इसके अंदर नुक्स और बदी कोई नहीं है। तो अब रहा दूसरा मुकाबला ये कि बाकी नाम जितने हैं वो एक एक सिफत को जाहिर करते हैं। बस बाइबल जो है ये एलोहीम के नाम से शुरू होती है, लोहर एलोहीम जमा है, या यूं समझ लीजिए कि इसको प्लूरल ऑफ डिग्निटी कहा जाता है। जैसे बड़ा आदमी अपने आप को आम करता है, एक होता है, लेकिन वो प्लूरल में बात करता है। इसी तरह से एलोहीम जो है इसमें ये मीम जमा का भी हो सकता है और डिग्निटी का भी हो सकता है। इसकी वाहिद जो है एलोहा है, एलोहा के माने एक, एलोहीम के माने ज्यादा, या ये जो काबिल इज्जत होती है। तो ये एलोहीम जो है ये जिसके नाम से शुरू होता है ये खुदा का प्रॉपर नेम नहीं है, बल्कि वो जिसकी इबादत की जाए झूठा हो या सच्चा, झूठा हो या सच्चा हो, जिसकी इबादत की जाए उसको गोया एलोहा कहा जाता है। ये गोया बाकी बुतों के लिए भी आ जाता है। इसका मुकाबला यूं हो सकता है कि लफ्ज़ गॉड जो है ये जैसे सच्चे खुदा के लिए आता है झूठे के लिए भी आ जाता है, क्योंकि उसकी गॉड जमा है और गॉडेस इसका फेमिनिन जेंडर है। लेकिन अल्लाह एक ऐसा लफ्ज है कि जिसके ना गोया ड्यूअल फॉर्म है, ना प्लूरल फॉर्म है, और ना कोई इसका फेमिनिन जेंडर है, कुछ नहीं है उसके। इसलिए अल्लाह जो है, बाद लोग यह कहते हैं कि इसमें आल इलाह है। तो आल इलाह देखना यह है कि आल इलाह है ये या अल्लाह लफ्ज है। आल इलाह में अल कलाम जो है ये मिला हुआ है। जब किसी नाउन के साथ या का लफ्ज आ जाए अल अलफलाम जो होता है वो गिर जाता है। मसलन या अर रहमान नहीं कहेंगे, या रहमान कहेंगे, लेकिन या अल्लाह ने या अल्लाह ही कहता है, अलफलाम गिरा नहीं। तो इसलिए ये कोई प्रॉपर नेम है कि ये पूरा नाम जो है अल इलाह नहीं बल्कि अल्लाह ही नाम है। दूसरे ये कि शहादत जो होती है वो अहल जुबान की होती है, कि अहल जुबान ने अल्लाह को कभी किसी अपने किसी दूसरे खुद या किसी अपने दूसरे खुदा के लिए इस्तेमाल नहीं किया। जैसे बाइबल में गॉड जो है वो जमा किसी के में भी आता है और गोयानिंग भी आता है, तो दोनों तरह आता है। तो मालूम ये हुआ कि वो गोया प्रॉपर नेम नहीं है बल्कि एटीट्यूट है, जिसकी इबादत की जाए उसको गोया गॉड कहा जाता है। हिंदुओं के अंदर परमात्मा कहा जाता है। ये परमात्मा जो है ये मरकब है परम और आत्मा से। परम के माने आला, आत्मा के माने रूप, आला रूप। तो ये एक मरकब नाम होने की वजह से ये कहा जा सकता है कि और भी हैं रूहें, वो परम आत्मा आला दर्जे की रूह है। اسی طرح سے دوسرا لفظ آتا ہے پرمیشور, وہ کہتے ہیں عام استعمال میں, پرم کے معنی اعلیٰ, ایشور کے معنی مالک. ایشور خامن کو بھی کہتے ہیں, بیوی کا خامن جو ہے وہ مالک ہوتا ہے, ان کے سمجھا جاتا ہے. تو پرمیشور اور بھی مالک ہیں, وہ بھی ایک مالک ہے. اسی طرح سے باقی جتنی زبانیں ہیں دنیا کی, ان تمام زبانوں میں جو نام بھی آتے ہیں وہ سارے کسی نہ کسی ایک صفت کو ظاہر کرتے ہیں. مالک ہے, نور ہے, روشنی ہے. مگر قرآن شریف میں جو لفظ آتا ہے نور کا, خدا کے لیے آتا ہے اللہ نور السماوات والارض, اللہ جو ہے زمین آسمان کا نور ہے. مگر ایک قاعدہ یہ ہے یاد رکھنے کے قابل کہ نور جو ہے لفظ, یہ گویا خدا کی صفت نہیں بلکہ اللہ نور کو بنانے والا ہے. جو گویا علم جو دنیا کے اندر روشنی نظر آتی ہے وہ اللہ تعالیٰ کی ہے, یہ اس کی پیدا کی ہوئی ہے, اس کا نام نور نہیں. کیونکہ قاعدہ یہ ہے کہ خدا کی نہ ضد ہے نہ ند ہے. نور کی ضد تاریخی ہوتی ہے, نور ہے اور تاریخی ہے. خدا وہ ہے جس کی نہ ضد ہے نہ ند ہے, نہ اس کا ساتھ کا کوئی ہے اور نہ اس کا بالکل الٹ کہنا کہ ایک خدا نیکی کا ہے کہ بدی کا ہے. یہ گویا پارسیوں کا مذہب ہے, زندہ بستہ ایرانیوں کا مذہب ہے کہ خدا نیکی کا ہے ایک اور ایک بدی کا ہے. تو شیطان کی گویا جگہ لے لیتا ہے وہ بھی, کہ وہ جب اس کے اندر برائی برائی ہے وہ بھی خوبی ہے. تو اس لیے اس کو گویا کہتے ہیں کہ وہ تاریخی کا خدا ہے. عربی زبان میں یا قرآن شریف میں یہ چیز ہے, خدا کی نہ ضد ہے نہ ند ہے. ند اور ضد دو گویا ایک دوسرے کے خلاف ہوتی ہے. اچھا, اب جس طرح سے بعض قوموں کے اندر آتا ہے فیزی کی جو زبان ہے اس میں جو خدا کا نام ہے اس کے معنی ہے کہ اس کی پسانہ پھرنے کی جگہ نہیں ہے. تو اب یہ قاعدہ یہ ہے کہ قرآن شریف میں جیسا آتا ہے کہ خدا تعالیٰ جو ہے وہ کھاتا پیتا نہیں, جو کھائے پیے گا وہ ضرور پسند نہیں کرے گا. تو اس لیے جو ہے یہ نام اچھا نام جو ہے وہ یہی ہوگا کہ اس کو کھانے کی ضرورت نہیں ہے. کھاتی وہ چیز ہے جس میں تغیر و تبدل آئے, کھاؤ گے تو بڑھے گا, نہ کھاؤ گے تو نہیں بڑھے گا, کمزور ہو جائے گا. مگر اللہ تعالیٰ ایسا ہے کہ اس کی ذات کے اندر نہ کبھی گزشتہ زمانے میں کوئی کمی آئی نہ آئندہ کبھی آئے گی. جیسا ہے وہ ہے وہ ہمیشہ سے ویسے ہی. ایک اور چیز جو یاد رکھنے کے قابل ہے وہ یہ ہے کہ خدا کی تمام صفات جب سے وہ ہے اسی وقت سے اس کے ساتھ. مگر ایک سوال ہوتا ہے کہ کسی شخص نے میاں محمود سے سوال کیا کہ خدا نے دنیا کو کیوں بنایا, وہ کوئی غرض ہوگی نا, تو خدا کی بھی کوئی غرض ہوگی دنیا بنانے کی. تو اس نے کہا کہ وہ اس لیے کہ وہ جانا جائے, تو یہ بھی ایک غرض ہے, جانا جانا بھی غرض ہے نا. اسی شخص نے جو ان کا مریض تھا مجھ سے یہ سوال کیا, میں نے کہا یہ سوال اس لیے رکھتا ہے کہ خدا کہتے ہی اس کو ہے کہ جو اپنی ذات سے تمام صفات رکھتا ہے. یہ نہیں ہے کہ اس کو کسی چیز کی ضرورت ہے, بلکہ مثلا کہتے ہیں ہاتھ ہے اس کے اندر طاقت ہے, تو اس کا مطلب یہ ہے کہ ہاتھ کہتے ہیں اس کے اندر طاقت جو ہے اس کی ہے. ہاتھ کہتے ہیں اس کو ہے جس کو جس کے اندر طاقت ہو. تو خدا وہ ہے جو خالق ہے ہمیشہ سے بغیر کسی غرض اور بغیر کسی حادث کے. تو اس لیے جب سے وہ ہے اسی وقت سے کوئی نہ کوئی مخلوق وہ پیدا کرتا چلا آتا ہے. مگر یہ ہمارے علم میں نہیں آ سکتا کہ ہمیشہ ہمیشہ خدا تعالیٰ کیا پیدا کرتا رہا, یہ نہیں ہم سمجھ سکتے. مگر بطور اصول کے یہ گویا ہمیں ماننا پڑتا ہے جب سے خدا ہے اسی وقت سے وہ خالق بھی ہے, مالک بھی ہے, رب بھی ہے. ایک اور چیز جو قابل غور ہے وہ یہ کہ اللہ کا نام لینے کے بعد الحمدللہ ہے, تمام تعریفیں اللہ تعالیٰ کے لیے ہیں. میں ایک دفعہ گیا پاک پٹن میں, وہاں کا جو سجادہ نشین تھا لوگ اس کے پاس جاتے تھے دعائیں کرانے کے لیے. اور پھر تو میں ویسے گیا چلا گیا, میں بہت ہی دعا کے لیے اس کو کہا نہ کچھ مجھے دیکھ کر کرتا ہے, میں آپ کو ایک وظیفہ بتاتا ہوں. میں نے کہا کیا؟ کہنے لگے آپ الحمدللہ آپ کو نماز پڑھے یا نہ پڑھے صبح کی پڑھ لیا کریں, اور اس میں الحمدللہ کی طرح احمد الجینا پڑھا کریں, میں آپ کی تعریف کرتا ہوں. میں نے کہا کہ محمد رسول اللہ صلی اللہ علیہ وسلم کو تو اللہ تعالیٰ نے الحمدللہ پڑھایا اور آپ فتح الحمدللہ, یہ کیا بات ہے؟ اور دوسرے جو اس کے اندر نقص ہے وہ یہ ہے کہ جب میں آپ کو کہوں मैं आपकी तारीफ करता हूँ तो गोया मैं आपके ऊपर एक एहसान करता हूँ। जब मैं कहूँ कि आपकी तारीफ हो नहीं सकती तो गोया को भी एक बात है मगर तारीफ मैं नहीं करता। तो अल्हम्दुलिल्लाह मैं ऐसा है, ये नहीं है कि मैं तारीफ करता हूँ बल्कि ये सब तारीफें उसके लिए है। कोई अगर न करे तो भी उसके अंदर तारीफें हैं, अगर नहीं करता है कोई मखलूक नहीं करती है न करे मगर उसकी तारीफ तो उससे जुदा नहीं हो सकती है और ना उसकी तारीफ में कोई बड़ाई हो सकती है कि उसके अंदर कोई ज्यादती आ जाए, ये भी नहीं होती। सारी दुनिया की इबादत करने वाले करें तो और अगर ना करें तो भी कोई उसकी जात के अंदर कोई नुकसान नहीं हो सकता।
घंटी समीना घंटी चलो
तो ये जो गोया अल्हम्दुलिल्लाह है इसमें तमाम तारीफें आ गई, ये गोया मुसलमानों का बतौर उसूल की अकीदा है। सात कार्डिनल वर्च्यू समझे जाते हैं, सात वो कार्डिनल वर्च्यू ये होते हैं कि खुदा पर ईमान कर लें, तीसरा ये है अपने आप पर ईमान, तीसरा ये है चैरिटी, चौथा ये है जस्टिस, पांचवा ये है फॉर्टिट्यूड, छठा ये है टेम्परेंस, सातवां ये है टेम्परेंस। और तो ये सात जो कार्डिनल वर्च्यूज कहलाते हैं ये गोया इस सात आयतों के अंदर जो सूरह फातिहा की हैं ये बयान की गई है। पहला ये कि आपका खुदा जो है उस पर ईमान क्या है अल्हम्दुलिल्लाह। दूसरी चीज जो है वो रब है, यहाँ खालिक नहीं कहा बल्कि रब का, खालिक में और रब में ये फर्क है कि खालिक के माने सिर्फ पैदा करने वाले, रब के माने हैं पैदा करके दर्जा पर दर्जा आगे बढ़ाने वाले। तो गोया क्रिएशन जो है वो दो तरह की समझी जाती है, एक क्रिएशन को फायर क्रिएशन कहती है, जैसे मोटर वोटर फायर यहाँ जब हो गई फायर क्रिएशन कहलाती है, और एक होती है एवोल्यूशनरी क्रिएशन। एवोल्यूशनरी क्रिएशन ये है कि आहिस्ता 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 हर चीज जो है वो आगे की तरफ जा रही है। फायर क्रिएशन ये है कि मुसलमानों का आम अकीदा ये है बल्कि तमाम मजहब का आप समझ लें तकरीबन तकरीबन यही है कि खुदा ने कहा हो और जमीन बनकर तैयार हो गई, आसमान बनकर खड़ा हो गया, चांद बन गया, सूर्य बन गया, तो आशीर्वाद में ये नहीं लिखा, वाशी में बेशक लिखा हुआ है कि उसने कहा हो और जमीन बढ़ गई या सांस बढ़ जाए ये बनना, बल्कि उस हो के माने ये हैं कि वो होकर रहता है। जब वो कहता है उसके लिए जमाने की शर्त नहीं है, चाहे एक सेकंड में हो जाए चाहे हजार बरस में हो, वो होता कुल से, कुल के माने ये नहीं कि फौरन हो गया बल्कि ये मतलब वो होकर रहता है। जब वो किसी बात का इरादा कर लेता है तो बस वो हो जाता है, इसी तरह से दे चांद हो जमीन हो सजारे हों सितारे हों, ये गोया इस तरह नहीं पैदा हुए जिसको हम फायर क्रिएशन कहते हैं, बल्कि आहिस्ता 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 हर चीज जो है वो बनी है और आगे की तरफ भी जा रही है, इसी तरह से चौथे तबरे उत्तर चला जा रहा है, इसको फायर क्रिएशन कहते हैं। तो कुरान शरीफ में दूसरा लफ्ज जो है रब वो गोया फायर क्रिएशन नहीं है बल्कि एवोल्यूशनरी क्रिएशन। इस एवोल्यूशनरी क्रिएशन में इंसान का अपना फेथ इन सेल्फ क्या है कि मैं उस क्रिएशन का एक चीज हूं, जिससे बाकी चीजें हैं उसी तरह से मैं भी हूं, मुझे भी आगे बढ़ना है और आगे बढ़ाना है, ये फेथ इन सेल्फ। एक आदमी कहता है मैं कुछ नहीं हूं वो कुछ नहीं हो सकता, लेकिन जो कहता है कि मैं कुछ हूं और मैंने आगे कुछ बढ़ना है तो वो वह फेथ इन सेल्फ है उसके अंदर, और जिसके अंदर ये नहीं है फेथ इन सेल्फ नहीं है वो कुछ नहीं हो सकता। हम क्या कर सकते हैं तो कुछ नहीं करना, जो कहता है कि मैं दुनिया में इसलिए आया हूं कि दुनिया को कुछ दूंगा, एक आता है कि मैं इसलिए आया हूं कि दुनिया से कुछ लूंगा, लूंगा नहीं बल्कि दूंगा, लेना जो है वो बाद की चीज है देना जो है ये पहली चीज है। तो इंसान को फेसिंग शर्त जो है वो ये है कि मैं दुनिया में इसलिए आया हूं कि दुनिया को कुछ फायदा पहुंचा, ये फेस। उसके बाद आता है अर्रहमान, अर्रहमान के माने ये हैं कि इंसान जो भी काम करता है या तो उसका बदला चाहता है और या नहीं चाहता, तो असली काम वो होगा कि जिसमें बदला न चाहा जाए, ये न कहा जाए कि भैया मुझे कुछ दे के मैं उसको दूं या मैं दूं तो ये दे, तो ये नहीं है। और रहमान के माने हैं जो बगैर उनसे कोई इवज कोई बदला मांगने के, तो मैं उसने जिस्म दिया, आंखें दी, जुबान दी, हर एक चीज दिया, ऐसा आला दर्जे का जिस्म दिया कि जिसके अंदर तमाम दुनिया की आबादी के बराबर आबादी है, और आंखें कैसी दी हैं जिसका कोई आदमी कोई हिसाब नहीं लगा सकता, और इसके अंदर वो आबाद चीजें ऐसी हैं जिनको आदमी समझ में नहीं सकता, बस न आंख के अंदर एक सिक्के का अर्थ करता, तो ये अक्सर जो है उस आंख के अंदर ही रहता है, आगे दिमाग में नहीं जाता। लेकिन आगे एक छोटी सी नर्व है, उसको ऑप्टिक नर्व कहते हैं, वो ऑप्टिक नर्व दिमाग को जाकर ये बताती है ऐसी ऐसी चीज देखी, सफेद है, काली है, रंग क्या है, लंबी है, चौड़ी है, कुत्ते की है, कुत्ते की नहीं, वो ऑप्टिक नर्व का राज जो है कोई संस्थान और कोई फिलासफर नहीं बता सकते कि वो कैसे जाकर आईने के अंदर अर्थ तो पड़ जाए, लेकिन आईना आपको ये नहीं बताता कि भाई ये कितनी बड़ी है, किस रंग की है, कुछ नहीं है, नहीं बता सकता। ये ऑप्टिक नर्व जो है ये गोया ऐसी चीज है जिसका राज कोई गोया डॉक्टर और कोई दूसरा आदमी नहीं बता सकता। तो इसी तरह से इंसान का काम जो है जो कुछ सुनता है वो उसका जो इल्म है असली वो गोया दिमाग को जाकर पहुंच जाता है, लेकिन आवाज खटखट से होती है, पर्दे के ऊपर खटखट हो रही है ना, मगर उसका जो मफहूम है वो गोया दिमाग के अंदर जाता है। ये दिमाग इंसान का ऐसा बनाया गया है, इसके मुतलक भी मुसलमानों ने एक गलती खाई है, वो गलती ये खाई वो करती है अल इंसान और मुरक्कब मिनल खताए व नसियान, इंसान की तारीफ ये है कि वो भूल जाने का और खता का मुरक्कब, यानी भूल जाने वाला है और खता करने वाला, ये तारीफ गलत है। इसलिए गलत है कि इंसान भूलने वाला नहीं बल्कि याद रखने वाला बनाया गया है। भूल का वो है कि जो वो याद नहीं रखना चाहता, जिसको याद रखना चाहता उसको कभी नहीं भूलता। तो इसलिए ये इंसान की तारीफ यह नहीं बल्कि हजरत साहब ने यह बताया है, लुगत के अंदर भी ये लिखा हुआ है, इंसान जो है ये असल में उन इंसान है। उन इंसान के माने दो तरह का उन्नस रखने वाला, एक अपने परवरदिगार के साथ, दूसरे मखलूक के साथ, जिसमें ये दो तरह की मोहब्बत पाई जाती है कि खुदा के साथ भी मोहब्बत है और खुदा की मखलूक के साथ भी मोहब्बत है, वो गया इंसान की तारीफ इसके अंदर कामिल है। तो ये अर्रहमान जो था वो ये था कि खुदा ने ये सारा जिस्म ये सारी चीजें जो तुम्हारे लिए पैदा की है सारा दर्जे का दिमाग कि जिसके अंदर जो है हाफले की सिफत ऐसी रखी है कि एक आदमी को हम 50 साल के बाद देखते हैं, अगर आपने उसका नाम या उसकी शक्ल या कोई चीज बनाकर किसी जगह रखी हो तो आप तलाश करते फिरेंगे कि भाई कहाँ रखी, कहाँ गए, 50 साल गुजर गए, कल की रखी हुई चीज बाद आदमी भूल जाता है कहाँ रखी थी, तो 50 मिनट लेकिन आपका दिमाग फौरन वो रिकॉर्ड आपके सामने पेश करता है, सामने को फलान जगह देखा था, ये फलान ये कितना अलग दर्जे की चीज है दिमाग है नी, देखो कि फौरन आपका सारा रिकॉर्ड जो है वो पेश कर देता है। मैं आपके बाद में लेक्चर दे रहा था, एक आदमी कहने लगा कि मैंने आपको 50 साल पहले बरार में देखा और आपका मैंने वहां पर पेश किया, तो वह शख्स था पहचान लेना और सारी बात उसको याद आ गई, मुझे भी पता लग गया कि वो वहां कोई शख्स होगा इससे। तो बहरहाल वो इंसान का दिमाग जो है ये दरलिहाज हाफले से बड़ा बेनजीर चीज बनाई गई। इसी चीज जो है कि इंसान में और बाकी जो जानवर है उनके अंदर जो फर्क है वो ये है कि हिसाब जो है और खुदा की हस्ती का इलम ये सिर्फ इंसान को है, बाकी चीजों को नहीं है। लेकिन कुरान शरीफ में आता है कि सारी चीजें खुदा की तस्दीक कर रही हैं, जब तस्दीक कर रही हैं तो खुदा को बगैर जाने के कैसे तस्दीक करती हैं, सब्दो हल्ला है माफिक समा आते व माफ रद, दुनिया में जो चीज है खुदा की तस्दीक कर रही है। इस तस्दीक की दो तरह की होती है, एक तस्दीक होती है दाने लेकर गिनते चले जाना रब है रहमान है इस तरह से, और एक तस्दीक होती है जैसा बना दिया वैसे काम करते चले जाए, एक बता वो दाने गिनने वाला जो है वो क्या करता है तस्दीक गिनता जाता है और जो जुआ खेल रहा है और मेरा निकल आए तो तस्दी का क्या फायदा हुआ, अपने दाने गिना है अल्लाह का नाम लिया है कि एक दांत निकला है کو تسبیح کی نہیں ہے, لیکن دوسرے جانور جتنے ہیں ان کی تسبیح اچھی عجیب ہے کہ بغیر گویا گنتی کے جس طرح سے خدا نے ان کو بنایا ہے, جو جو چیز ان کے اندر رکھی ہے اسی کو آہستہ استعمال کر. اتنا بڑا درخت ہوتا ہے یہ بھر کا یا کھجور کا یا ذرا چھوٹی گٹھڑی ہوتی ہے اس کے اندر اس کا خلاصہ ہوتا ہے. کوئی کہے کہ اتنے بڑے درخت کا خلاصہ نکال کر دکھاؤ, نکالنا کتنا مشکل ہے, لیکن نیچر جو ہے وہ اس کا وہ نکال دیتی ہے. جس قسم کی آپ بیج بوئیں گے اسی طرح کا درخت, ایک ایک دودھ اس کا رس جو ہے, اس کے پتے جو ہیں, اس کا تنا جو ہے, ہر ایک چیز جو ہے اس بیج کے مطابق ہوگی. جس طرح کا وہ کبھی یہ نہیں ہوتا کہ ایک آپ نے لگایا ہو ایک قسم کا بیج اور اس کے آپ دوسری قسم کا پھل کھائیں, یہ کبھی نہیں ہوتا نیچر کے اندر. یہ قرآن شریف نے گویا رحمان سے بتایا کہ جو بغیر کسی ریورس کے, بغیر کسی معاوضے کے دوسرے کے ساتھ نیکی کرنا, یہ گویا چیلنج کیا جاتی ہے. اور اس کے بعد آتا ہے کہ صرف اگر رحمان ایسا ہے تو اس کے بعد رحیم کی صفت, وہ بھی رحمان اور رحیم تقریباً جھوٹ ایک ہی ہے, مگر اس کے رحمان رحیم کے معنی یہ ہیں کہ اس کا رحم جو ہے وہ دو طرح کا ہے, ایک بغیر گویا معاوضے کے اور ایک جو کچھ کرو گے اس کا آگے بدلہ دینا. تو رحیم وہ ہے جو کسی کے کوشش کو, کسی کے کام کو بغیر محنت بغیر بدلے کے نہیں چھوڑتا, وہ رحیم جو ہے گویا آخر تک چلتا ہے. رحمان اگر دنیا کا ہے تو رحیم آخرت کا بھی ہے, جو کچھ ہم کام کرتے ہیں اس کا بھی آگے بدلہ ہمیں ضرور ملے گا. تو یہ رحیم یہ تھوڑی. اس کے بعد آتا ہے مالک یوم الدین. مالک یوم الدین میں جسٹس لی جاتی ہے مراد انصاف, مگر انصاف جو ہوتا ہے وہ آپ جانتے ہیں کہ دنیا میں جو جج ہے وہ قانون کا پابند ہوتا ہے, جیسا قانون بن جائے اس کے مطابق کام کرنا. مالک میں یہ ہے کہ وہ جس طرح سے چاہے اسے قانون کا پابند نہیں, بلکہ وہ قانون کے ماتحت نہیں, قانون اس کے ماتحت ہے. مالک یوم الدین تو دنیا کے اندر آپ جسٹس جو ہے اس کو گویا معلوم کرنا بڑا مشکل ہے. ہر ایک انسان جو دنیا کا ہے وہ جسٹس کو اچھا سمجھتا ہے, لیکن جسٹس کیا چیز ہے یہ اس کی تعریف بڑی مشکل ہے. کیونکہ عام طور پر دنیا کے اندر جسٹس کہتے ہیں قانون کے مطابق جزا یا سزا دینا, اس کو جسٹس سمجھا جاتا ہے, لیکن قانون بدلتے رہتے ہیں. جب بدلتے رہتے ہیں تو جسٹس نہ ہوگی, جسٹس جو ہے وہ بدلتی نہیں, وہ بدلنی نہیں چاہیے, لیکن قانون ہمیشہ بدلتے ہیں. دنیا کے اندر قانون ایک انگریزوں کا ہے, ایک جاپانیوں کا ہے, ایک چینیوں کا ہے, ایک امریکہ کا ہے, ایک روس کا ہے, ان سب میں فرق ہے, مگر ہر ایک کا نتیجہ جو ہے وہ کہتے ہیں جسٹس ہے. تو اس لیے یہ غلط ہے. تو اب رہا یہ قرآن شریف میں مالک یوم الدین جو ہے, اس میں ایک صفت جو ہے وہ یہ کہ وہ جزا سزا کے دن کا مالک ہے. تو اس میں اور فرق یہ ہے کہ ہندو لوگ یا عیسائی لوگ یا دوسرے لوگ یہ سمجھتے ہیں کہ وہ قانون جو ہے وہ قانون اس لیے ہے کہ تم نے برا کام کیا میں تمہیں سزا دوں گا, وہ غصہ نکالنا. سزا کا یہ پچھا غلط ہے. سزا اس لیے ہوتی ہے کہ اس سے اس کی اصلاح یا دوسروں کی اصلاح, اگر اصلاح اس کی نہیں ہوتی یا دوسروں کی نہیں ہوتی تو وہ گویا سزا نہ, وہ یہ اپنا دل کا غصہ نکالنا ہوگا. تو خدا جو ہے یہ مالک کے یوم الدین ہے, اس لیے جو جہنم ہے وہ ہمیشہ کا نہیں ہو سکتا. کیوں نہیں ہو سکتا ہمیشہ؟ اس لیے کہ ہمارے بد اعمال بھی کتنی عمر ہو جائے انسان کی معدود ہو, عمر کے لحاظ سے آپ لامعدود تو ہو نہیں سکتے نا, معدود ہوں گے تو ان کی سزا لامعدود نہیں ہونی چاہیے. اور دوسرے یہ کہ ایک شخص جو اپنی ملکیت کے ساتھ انصاف کرتا ہے وہ گویا در حقیقت اگر نقصان کرتا ہے تو اپنی ملکیت کا کرتا ہے, ہم اس کی ملکیت ہیں. اگر ہمیں ہمیشہ کے لیے جنگل میں ڈال دیں تو اس کا ہی نقصان ہوگا, ہمارا کیا, ہم تو ہے ہی اس کے, نقصان اس کا ہے. اس لیے میری گویا بحث ہوئی کہ گویا جمعیت العلماء کا بڑا پریزیڈنٹ ساتھ پائے تلا نے کہا قرآن شریف میں جہنم ہمیشہ کے لیے نہیں ہے اور جنت ہمیشہ کے لیے ہے. جنت اس لیے کہ وہ آگے بڑھنے کی ایک چیز ہے, ترقی کرنے کی, اور جہنم اس لیے کہ وہ صرف علاج کی چیز ہے. کہ جو یہ برائیاں بیماریاں لے کر آیا ہے ان کی اصلاح ہو جائے. جس وقت بیماری دور ہو جائے پھر اس کو وہاں نہیں لے گا, پھر آگے بڑھا ترقی کا میدان ہوگا دوسرا اس کے لیے. اس لیے قرآن شریف میں اس میں کوئی شبہ نہیں, قرآن شریف میں آتا ہے خال دین کی ہے ابدا, جنت کے لیے بھی آتا ہے دوزخ کے لیے بھی آتا ہے, وہ ہمیشہ اس کے اندر رہیں گے. تو آپ دونوں میں فرق ہم نے کرنا ہے, اس کی کیا وجہ ہے کہ اس کے لیے بھی وہی لفظ اور اس کے لیے بھی وہی لفظ, مگر ایک کو ہم کب سمجھتے ہیں یابی اور دوسرے کو سمجھتے ہیں لامحدود ہمیشہ کے لیے. اس کی وجہ یہ ہے کہ ایک لفظ ہوتا ہے ہم کہتے ہیں ہمیشہ سے تمہاری یہ عادت ہے, اس ہمیشہ کو ہم محدود کرتے ہیں. محدود اس لیے کہ نہ وہ ہمیشہ سے ہے محدود ہے نا, کوئی آدمی چار برس بھی اگر ہو تو ہم کہتے ہیں اس کی عادت ہی ایسی ہمیشہ کی ہے, لیکن چار برس جو ہے وہ ہمیشہ تو نہیں نا. تو اسی طرح سے خدا تعالیٰ جو ہے اس نے خالدینا کیا ابدا میں لفظ ایک خالد ہے, خالد کے اوپر ابدا آ گیا, جو چیز لامحدود ہوتی ہے اس کے اوپر آگے زیادتی نہیں آ سکتی, ہے ہی لامحدود. خالد اگر لامحدود ہوتا تو ابدا بھی اس پر آنا چاہیے. اچھا اب ابدا جو ہے اگر یہ محدود ہے تو اس کے اوپر اور بھی آنا چاہیے, لامحدود ہے تو اور بھی آنا چاہیے, اگر محدود ہے تو آنا چاہیے. تو عبد الآباد ابد کے اوپر آباد جو ہے یہ اس سے زیادہ, تو معلوم ہوا کہ ابد بھی تھوڑے اچھے کرا, ٹھیک ہے نا. تو اس لیے خالدین فی ہے ابدا دونوں کے لیے آ کر دونوں کو برابر کا معلوم ہوتا ہے, لیکن آگے چل کر قرآن شریف میں ایک طریقے آتا ہے جنت کے متعلق آتا ہے کہ وہ ایسی جزا ہے جو منقطع ہونے والی نہیں, عطان غیر مجذوذ, ایسی عطا ہے جو منقطع نہیں ہونے والی. لیکن جہنم کے متعلق آتا ہے خالدین احاد اہل, اس میں آتا ہے لابسین فیہا آکابہ, اس میں وہ چند حقبے رہیں گے. حقبہ جو ہے یہ کتنے سال کا بھی ہو محدود ہو جائے گا, کیونکہ جب کہتے ہیں چند حقبے رہیں گے تو وہ گویا محدود ہو گیا نا. تو اس لیے جہنم جو ہے وہ گویا چند حقبے ہیں, نو حقبے کہہ لو چھ کہہ لو تین کہہ لو جتنے بھی کہہ لو اس سے زیادہ نہیں ہوتا. تو اس لیے جہنم جو ہے وہ محدود ہے اور وہ ایک ایسی جگہ ہے جس کو ہسپتال دینا چاہیے کہ وہاں جا کر انسان اپنی بیماریاں جو ہیں ان کا علاج کرائے گا, اور علاج ہونے کے بعد نمبر سو کر جہنم کے اندر چلا جائے گا. اس لیے حدیث میں آتا ہے ایک وقت جہنم پر ایسا آئے گا بعد مسلم اس کے دروازوں کو کھٹکا, کوئی بھی رہے گا خالی ہو جائے گا. تو اس لیے قرآن شریف کا جو جسٹس کا عقیدہ ہے وہ یہ ہے, وہ مالک ہے, دیکھے گا کہ اس کو سزا دینے سے ہسپتال میں بھیجنے سے اصلاح ہوتی ہے یا بغیر اس کے بھی اس کی اصلاح ہو جاتی. وہ یوں ہو سکتا ہے کہ ایک آدمی کو آپ سزا دیتے ہیں, جب اس کو جیل میں بھیجتے ہیں تو آگے جیل میں اور بڑے بڑے لوگ ہوتے ہیں ایسے ہی کام کرنے والے, ان کے ساتھ مل کر اس پر اور برا اثر ہوتا ہے. جب باہر آتا ہے تو پھر وہی کام کرتا ہے اور پھر جیل میں چلا جاتا ہے, اصلاح نہیں ہوتی. لیکن ایک جج تھا, وہ جج نے کہا اس مجرم کو میں سنے جاؤں, تمہارے باپ کو جانتا, تمہارے خاندان کو جانتا, بڑا اچھا خاندان, تم بڑے شریف خاندان کے لوگ, ان سے یہ کام غلطی سے لیا آئندہ نہ کر. یہ اتنی بات جو تھی اس نے سنگنا چلا, اگر جیل میں بھیج دے تو آگے چل سکتا اور تیرے برے کام سیکھتا, مگر اس کا جب اپیل کیا تو اس کے ماں باپ کو اور اس کو میں اس طرح اپیل کی بات کرتا ہوں کہ چھتیس لوگ راجپوت لوگ جو ہیں یہ گویا اپنے آپ کو بڑا سمجھتے ہیں, بہادر لوگ سمجھتے ہیں, ایک جگہ چھتریوں کو ہندوؤں نے کہا کہ تم ہمارے گویا مسلمانوں میں سے جو راجپوت ہیں یہ ہمارے اپنے حکیم صاحب جو تھے یہ راجپوتی کہلاتے تھے نا, راجپوتی والے حکیم شاہ صاحب, تو راجپوت جو ہیں یہ بڑے بہادر ہوتے ہیں. تو انہوں نے ہندوؤں نے ان کو کہا کہ اورنگزیب کے زمانے میں بادشاہ سے ڈر کر تم لوگ مسلمان ہو گئے, اور اب ہم تمہیں آئے ہیں اپنے برادر بھائی بنانے کے لیے, ہم تمہیں گرام دیا دیں گے اور یہ معاف کر دیں گے جو قرضہ دیا ہوگا, یہ کریں گے وہ کریں گے, تم اب لین دین ہوگا یہ ہوگا, تم ہمارے ساتھ مل جاؤ. تو ان کو گویا انہوں نے مقرر کر دیا کہ بھائی تاریخ ایک مقرر کر دی تھی, اس دن ان کو شدھ کیا جائے گا, ہندو بنا دیا جائے گا. مجھے پتا چلا وہاں لیکچر دیا چندانند نے کہ فلاں جگہ اتنے لاکھ کو شدھ کیا جائے گا, ہندو بنایا جائے گا, مسلمانوں نے اگر زور لگانا ہو تو لگا لیں دیکھ لیں. تو مجھے پتا لگا لیکچر بعد میں پڑھا, میں وہاں پہنچ گیا. میں گیا جس وقت میں نے ان کو کہا کہ سنا ہے یہاں بہت لوگ مسلمان ہیں جو ہندو بننے والے ہیں, وہ کون ہیں؟ تو شہر کے آدمی کہاں جب یہاں پر کوئی نہیں ہے. میں نے کہا نہیں, اس نے ایسا نہیں کہا, ضرور کوئی نہ کوئی بات ہوگی اس نے کہی ہے. یہاں تو انہوں نے کہا, میں نے کہا کہ مجھے چار ہی لوگ جو ارد گرد کے ہاتھ میں چکر لگا کر دیکھیں, ان کا ضرور اثر ہوگا. تو ایک جگہ گئے تو انہوں نے کہا ہاں سر ہم تو ہندو ہو جائیں. میں نے کہا کیوں؟ الریڈی وہ اچھا جو تھے ان کے ڈر سے ہمارے بزرگ جو تھے وہ مسلمان ہو گئے تھے, اب ہمیں سمجھ آ گئی ہے, ہمارے بھائی ہیں یہ, ہمیں ساتھ مل گئے. میں نے کہا دیکھو تم راجپوت ہو, کہنے لگے ہاں. میں نے کہا اگر اورنگ سے اورنگزیب سے ڈر کر مسلمان ہوتے تو بنیے ہوتے اور برہمن. راجپوت بہادر کون؟ اب وہ مسلمانوں سے ڈر کر مسلمان ہو گئی تو یہ تو تمہارے بزرگوں کے اوپر حملہ. تو ان لوگوں میں اس کو پرکھا پوجا کر اپنے بزرگوں کی عزت کر. اگر ان کو کہا جائے کہ تمہارے بزرگ ایسے تھے تو ان کو بہت برا معلوم ہوتا ہے. تو میں نے گیا ان کو جب یہ کہا تو کرے سارا آپ کو ہی آیا تو ان کے چھت پر ڈنڈا ماریں گے کہ ہمارے بزرگوں کو ایسا کرتا ہے کہ وہ ڈر کر مسلمان ہو رہے تھے. اس نے گاؤں کو ٹھیک کیا, ایک دوسرے گاؤں میں گئے, وہاں بھی پتہ چلا کہ وہ مسلمان جو تھے ان کو برگلایا گیا ہے. تو خیر اکثر کا وقت تھا نماز پڑھنے کے لیے کھڑی ہوئے تو وہ مسلمان چلانے والے ہی ہمیں نماز پڑھ کر دیکھ کر ہنسنے لگے اور ہمارا ہنسی اڑا کے. میں جب چلان پھیرا تو میں نے کہا کہ بھائی ان کے یہ لوگ بہت گرے ہوئے ہیں, ان کے کوئی رشتے دار دوسری جگہ ہوں جو جگہ سمجھدار ہوں تو ان کو مجھے بتاؤ. میں نے کہا کہ ہم کام میں جن کے رشتے دار ہوں وہاں چلے جا کے بات کوئی بنا جاتا ہوں. جا کر میں نے نمبردار کو کہا کہ گاؤں والے سارے رشتے دار اکل گئی, ہاں میں کہا دیکھو وہ ہندو ہونے لگے ہیں تو تم ان کو جا کر سمجھاؤ. کہنے لگی وہ موجود ہیں, وہ نہیں کسی کے کہنے لگنے والے. میں نے کہا نہیں, وہ تاریخ جو مقرر ہے وہ تاریخ تم نے توڑ دی. اس کے بعد دیکھا جائے کہنے لگے کس طرح. میں نے کہا یوں کہو ان کو کہ دیکھو بھی اس تاریخ پر کوئی آدمی شدھ نہ ہو, بعد میں ہم سارے مل کر آپس میں فیصلہ کریں گے, اگر ہونا ہے تو سب ہو جائیں گے, تم بھی ہو جانا ہم بھی ہو جائیں گے, اور اگر نہیں ہونا تو پھر دیکھیں گے جو کیا فیصلہ ہوتا ہے. کہنے لگے یہ اچھا ہونا, جا کر بلاؤ ادھر آپ لانے ادھر سنے بندے کریں گے ہاں کریں گے. تمہیں تم لڑکیاں نہیں دیں گے, یہ نہیں کریں گے وہ نہیں کریں گے, تم کیسے ہو جاؤ گے؟ ہم سب ہو جائیں گے اکٹھے, مگر ایک تاریخ پر نہیں, بعد میں آپس میں کریں گے. میں کہا جی اچھا تاریخ دو. تاریخ توڑنی تو پھر گیا کچھ بھی نہیں, وہاں سارا دن شدہ میں آ کر بیٹھا رہا, ایک آدمی اسے بھی ہوگا پتا. اس طرح سے گویا یہ لوگ اپنا دھرم جو ہے وہ پھیلانے کی کوشش کرتے ہیں. تو میں جو بات کہہ رہا تھا وہ یہ کہہ رہا تھا کہ مالک یوم الدین میں یہ ہے کہ وہ مالک ہے, اس میں گویا سلاح کا جو فلسفہ ہے یہ بتایا گیا ہے کہ وہ اپنی ملکیت کی اصلاح کرتا ہے, اپنی ملکیت پر غصہ نکالنا نہیں چاہتا. تو ہمیشہ کی سزا جو ہے یہ گویا غصہ نکالنے والی بات ہے, اور ان کو علاج کرنا جو ہے یا ضرورت کا معدود وقت کے لیے ہونا یہ گویا اصلاح کا بتایا ہے. اس کے بعد جو ذکر آتا ہے وہ یہ آتا ہے کہ ای آ کا ناپ ہوگا وہ ای آ کا مستعین. مالک یوم الدین کے بعد ای آ کا ناپ ہوگا وہ ای آ کا مستعین کیا ہے, اس کو کہتے ہیں فورٹیٹیوڈ. فورٹیٹیوڈ کی ورچو یہ ہے کہ ایک وقت انسان پر اثر ہوتا ہے, خدا کو بھی مانتا ہے, اچھے کام بھی کرتا ہے سب کچھ, لیکن پھر کمزوری آ جاتی ہے اس کو چھوڑ دیتا ہے. تو فورٹیٹیوڈ یہ ہے کہ جو تم نے اختیار کیا ہے اس پر ہمیشہ کام, اس کے مضبوطی کے ساتھ اس پر لگے رہنا. اور مضبوطی کے ساتھ لگے رہنے کا طریق کیا ہے کہ ایک لڑکا جو تھا وہ پتھر اٹھانے کے لیے گیا, تم نے زور لگایا وہ نہ اٹھا سکا. باپ اس کا دیکھ رہا تھا, اس نے کہا بیٹا تم نے پتھر اٹھایا؟ کہنے لگا نہیں سے نہیں اٹھ سکتا یہ بھاری ہے. انہوں نے کہا بیٹا تم نے سارا زور لگایا؟ کہنے کا ہاں سارا زور لگایا. میں کہا نہیں سارا زور نہیں لگایا. اب بیٹا بڑا حیران ہوا, کہنا زور لگانے والا تم نہ ہوں. तो इन्होंने कैसे कह दिया, तुमने सारा जोर नहीं लगाया? कहने लगे अब्बा जान बंदिंग मैंने सारा बता, मैंने तुमने मुझे नहीं लिया, ये भी जो है ना तुम्हारे अंदर। इसी तरह से या तो नाप दो या तो मत कही, क्या है हम तो काम करते हैं लेकिन तेरी मदद आपने उसको बाप को भी साथ बुलाना क्या और खाए, तो ये या तो नाप दो या कर सकते हैं। इसको फोर्टिट्यूड ये कहती है, इंसान इसमें अपनी हिम्मत की नहीं बल्कि खुदा की मदद की मांग करता रहता है और उसके बाद जो होता है वो क्या प्रेम की शिक्षा है। वो टेम्परेंस ये है कि इंसान जो काम भी करे उसको एक हद के अंदर जहां तक जायज है वहां तक करे, न इतराज की तरफ जाए न तफरीद की तरफ जाए, न कमी करे न ज्यादती करे। मुझे एक आदमी क्या कुरान शरीफ ने कहा कि पांच नमाज पढ़ूंगा, सात पढ़ा कर दस पढ़ा करूंगा, तो बेफायदा है ना। जो हुक्म है अल्लाह ताला का उस तरह से करो जो अल्लाह ताला ने ये हुक्म दिया है, या ये कि ऐसा नमाज जिन पढ़ने का हुक्म है मैं यूं पढ़ूंगा, तो इस तरह नहीं कर सकता। ये जो है इतराज तफरीद कराएगी, कम कर देना या ज्यादा कर देना। इसी तरह से नेकी के अंदर भी नेकी में गोया इतराज तफरीद भी होती है कि इंसान उसके अंदर भी जो काम नहीं करना चाहिए वो कर देता है, जो करना चाहिए नहीं करता है। टेम्परेंस ये है कि इस तरह से इंसान अपने आप को अपने काबू में रखे कि जितना हुक्म है जैसा हुक्म है वैसा ही मैंने करना है। मैं एक लगा वहां कोठरी में लेक्चर था मेरा, लेक्चर के बाद एक आदमी आया कि लगा जी मैंने अपनी बीवी को तलाक दे दी है, एक ही दफा तीन तलाकें कह दी थी तो वो तलाक हो गई, मैं तलाक हमसे काफी नया बस में क्या होना चाहिए। तुम मौजूद साहब एक बैठे जैसे जो बंदी होकर मैं तलाक, मैंने भी तो कहा नहीं। वो कहने लगा मौजूद ने मेरी तरफ देखा, कह लगा आप कैसे करके नहीं हुई, मैंने कहा जी इसने एक ही दफा तीन तलाक, एक तलाक दी है तीन नहीं। कहने लगा क्यों, आपके किसी ने 300 रुपया देने हो वो महीने महीने के बाद दे तब आपको मिलेंगे या एकदम आपको दे दे तो मिल जाएंगे? तो मैंने कहा जी अगर देने की चीज हो तो बेशक ऐसा ही होना चाहिए, जितना देने की चीज हो वो यही है कि जितना ज्यादा लंबा हो उतना ही फायदा होगा। तो मैंने कहा ये ना देने की चीज और इसमें जो दी है क्या लगा नहीं। मैंने कहा अच्छा तो आप यूं करें कि आप पांच नमाजें सुबह सवेरे ही उसका पढ़ लें, प्रेयर लंबी गिन लें कि मैंने आज की सारी नमाजें पढ़ ली हो जाएगी। मेरे कर नहीं तो ये भी नहीं
क्या संडे छुट्टी सारे आप कर दिया पढ़ लेंगे
वो साल ये पढ़ लें मैंने कटिया
कटिया। अच्छा मैं देखा था मैंने अच्छा
टेम्पल की जो है ये गोया आखिरी सातवीं से सब जो है जो सेवन कार्डिनल वर्च्यूज है तो वो गोया स्पीड ऑफ तापिया के अंदर आते हैं और ये स्पीड ऑफ तापिया सारे इतना मिले कितनी लंबी किताब का आज इसके अंदर सैकड़ों वाक्यात का जिक्र है, इसका खुलासा इन सात छोटी छोटी आयतों में निकालते हैं ये जो खुलासा का और सबका इंतजाम करना।